नमस्कार, बीमा सचेतना कार्यक्रमबाट नेपाल बीमा प्राधिकरणको सहयोगमा रेडियो नेपालबाट उत्पादित यो कार्यक्रम तपाईँ हरेक आइतबार बिहान यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रमका साथमा हामी छौँ केशव ढुङ्गाना, अर्जुन श्रेष्ठ र म सुरेन्द्रमणि त्रिपाठी। रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीसँगै रेडियो नेपालका देशका विभिन्न स्थानमा रहेका एफएम रिले केन्द्रहरूबाट ठाउँअनुसार एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ।
यस्तै अनलाइनमा रेडियो नेपाल online.com यो कार्यक्रम संसारभर लाइभ सुन्न सकिन्छ। साथै आफूलाई फुर्सदको समयमा रेडियो नेपाल online.com मल्टिमिडिया अडियो खण्डमा गएर यो कार्यक्रम जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। बिमा सचेतना कार्यक्रम हरेक हप्ताको आइतबार बिहान 7 बजेको समाचारपछि 15 मिनटसम्म प्रसारण हुन्छ। बिमा सचेतना कार्यक्रमको आजको अङ्कमा मुख्य रूपमा नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग गरिएको कुराकानी सुनाउनेछौँ। कार्यक्रममा उहाँसँगको कुराकानीसँगै केही सन्देश र जानकारीहरू पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको सुरुमा भने बिमा सम्बन्धी यो छोटो सन्देश।
बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, ओ बारी पहिरो भूकम्पले घर बारी लान सक्छ, के भर्छ र जिन्दगीको ज्यानै पनि जान सक्छ, कुरा बुझ्दै बुझ्दै अघि सरौँ है।
प्रत्येक वर्ष जेठ 1 गते वार्षिक उत्सव मनाउँदै आएको नेपाल बिमा प्राधिकरण यही जेठ 1 गतेदेखि 58 वर्षमा प्रवेश गर्दैछ। विक्रम सम्बत 2025 सालको जेठ 1 गतेलाई आधार मानेर स्थापना दिवस मनाउन थालेको बिमा प्राधिकरणले यसै दिन अर्थात् जेठ 1 गतेलाई बिमा दिवसको रूपमा समेत मनाउने गर्दछ। बिमा ऐन 2079ले तत्कालीन बिमा समितिलाई नेपाल बिमा प्राधिकरणमा रूपान्तरण गरेपछि प्राधिकरणले बिमा उद्योगलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउँदै बिमा ऐन 2079को परिधिभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्दै आएको छ। प्राधिकरणले हरेक वर्ष बिमा दिवस तथा वार्षिक उत्सवका अवसरमा प्रभात फेरी, रक्तदान, बिमा साक्षरता कार्यक्रम र उत्कृष्ट कर्मचारी तथा बिमा कम्पनीहरूलाई सम्मान गर्ने कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ। बिमा प्राधिकरणको वार्षिक उत्सव विशेष आजको कार्यक्रममा प्राधिकरणले वर्षभरि के कस्ता गतिविधिहरू सञ्चालन गरियो, आगामी दिनमा के कसरी अगाडि बढ्दैछ, वार्षिक उत्सवको तयारी के छ, यी लगायतका विषयमा नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग कुराकानी गरेका छौँ। सुन्नुहोस् नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीसँग सहकर्मी केशव ढुङ्गनाले गर्नुभएको कुराकानी।
निर्देशक ज्यू, नेपाल बिमा प्राधिकरण 58 वार्षिक उत्सवको पूर्व सन्ध्यामा छ, वार्षिक उत्सव कसरी मनाउँदै हुनुहुन्छ? म कुराकानी यहीँबाट सुरु गर्न चाहे।
हजुर, बिमा प्राधिकरण चाहिँ अब तत्कालीन बिमा समिति होइन, अहिले चाहिँ बिमा प्राधिकरण भयो। हामी चाहिँ 57 वर्ष पुरा भएर चाहिँ 58 वर्षमा चाहिँ प्रवेश गर्दै गर्दा हामीले चाहिँ अब नियमित रूपमा यो वार्षिक उत्सव मनाउँदै गर्दा विभिन्न किसिमका चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको थियौँ। अब त्यसैको निरन्तरता स्वरूप अहिले हामीले यो ब्लड डोनेसनको, त्यसपछि गएर विभिन्न खेलकुदहरू, फुटसल होइन, अनि सँगसँगै चाहिँ ब्याडमिन्टन होइन, अनि त्यसपछि टिटी गेमहरू चाहिँ हामीले आयोजना गरेर चाहिँ कर्मचारीहरूलाई अलिकति मोटिभेट गर्ने, उहाँहरूमा पनि एउटा वार्षिक उत्सवको चाहिँ उल्लास होस् भन्ने आशयले चाहिँ त्यो किसिमका कार्यक्रमहरू चाहिँ राखेका छौँ। अब विगतको वर्षहरूमा हामीले यो प्रभात फेरी गर्ने गरेका थियौँ होइन, अनि त्यो सँगसँगै अन्य विभिन्न पत्र पत्रिका मिडियाहरूमा पनि आम बिमा क्षेत्रमा के कसरी भइरहेछ, कस्तो छ, त्यो विषयहरू चाहिँ जानकारी गराउने गरेका थियौँ। नियमित रूपमा तिनै कार्यक्रमहरू नियमित कार्यक्रमकै रूपमा चाहिँ चलिरहेछ।
हजुर, निर्देशक ज्यू, वार्षिक उत्सव मनाउनु भनेको गएको 1 वर्षमा के कति कामहरू भए र आगामी दिन कसरी अगाडि बढ्ने भन्ने एउटा समीक्षा गर्ने दिन र योजना बनाउने दिन पनि हो। 58 वार्षिक उत्सवको सङ्घारमा उभिएर हेर्दा नेपालको बिमा बजार कस्तो ठाउँमा रहेको पाउनुहुन्छ?
हजुर, अब यो नेपालमा बिमाको सुरुवात चाहिँ अब औपचारिक रूपमा हामी 2004 सालबाट सुरु भयो भन्छौँ होइन, अनि त्यस पछाडि यो बिस्तारै विकसित हुँदै जाने क्रममा 2025 सालमा चाहिँ हाम्रो यो बिमा समिति भनेर स्थापना गर्यो। त्यसपछि त्यति बेला नै एउटा बिमा ऐन जारी भयो, बिमा संस्थानको स्थापना पनि भयो 26 सालमा गएर होइन। पछि नेपाल सरकारले चाहिँ यो आर्थिक उदारीकरणको नीति लिएपछि 49 सालमा चाहिँ बिमा क्षेत्रलाई विकसित व्यवस्थित नियमित होइन नियन्त्रित गर्ने उद्देश्यले भनेर बिमा ऐन आयो, तत्कालीन बिमा ऐन आयो र अहिले आएर चाहिँ हाम्रो त्यो तत्कालीन बिमा ऐनलाई पनि प्रतिस्थापन गरेर नयाँ बिमा ऐन आइसकेको छ 2079 र त्यसले चाहिँ तत्कालीन बिमा समितिलाई चाहिँ बिमा प्राधिकरणमा रूपान्तरण गरेको अवस्था छ होइन। यसरी क्रमिक रूपमा कानुनी सुधार संरचनात्मक सुधारहरू पनि हुँदै गए र त्यो सँगसँगै अब हामीले चाहिँ विगत अब 8-10 वर्ष 9-10 वर्ष अगाडिको चाहिँ उसमा हेर्ने हो भने बिमाको दायरामा रहेको जनसङ्ख्या चाहिँ जम्मा 6-7% होइन 9-10% हाराहारीमा रहेको जनसङ्ख्या अहिले झन्डै झन्डै 50% हाराहारीमा पुगेको छ। सबै आम नागरिकहरूले चाहिँ बिमा गर्नुपर्छ भन्ने भावना त्यो चेतना चाहिँ विकास हुँदै गइरहेको छ। कृषि पशुपक्षी जडीबुटी बिमामा चाहिँ नेपाल सरकारले प्राथमिकता राखेर अनुदान दिने कार्यक्रमहरू चलाएको छ। स्थानीय सरकारहरूले पनि त्यसलाई बिस्तारै प्राथमिकतामा राखेको अवस्था छ होइन। निर्माणाधीन सम्पत्तिहरूको बिमा गर्नुपर्ने व्यवस्थाहरू अनिवार्य छ, मोटर बिमा गर्नुपर्ने व्यवस्थाहरू छ भनेपछि समग्रमा हेर्ने हो भने सरकारले आम नागरिकहरूले होइन बिस्तारै यो बिमाको विषयलाई चाहिँ बुझ्दै गइरहेको चाहिँ अवस्था छ। हामी 8-10 वर्षको अन्तरालबाट अहिले हेर्ने हो भने अहिले आएर हेर्दा चाहिँ धेरै फड्को मारिसकेको अवस्था छ र यो सँगसँगै हामीले चाहिँ बिमा क्षेत्रमा केही सुधारहरू पनि गर्नुपर्नेछ। आम नागरिकहरूबाट बिमाको बारेमा विभिन्न खालका चाहिँ गुनासाहरू आउने गर्छन्, दावी भुक्तानी समयमा पाइँदैन, विभिन्न बाहनामा चाहिँ बिमा कम्पनीहरूले बिमा गराउँछन् तर दावी भुक्तानी समयमा पाइँदैन भन्ने खालका गुनासाहरू अझै पनि केही विषयहरू ती कायम नै रहेका छन् होला। कतिपय चाहिँ अब बिमितको तर्फबाट पनि केही जालसाजी फ्रडका घटनाक्रमहरू हुने भएर बिमा कम्पनीहरूले नै त्यसलाई दावी भुक्तानीलाई चाहिँ अलिकति छानबिन गर्नुपर्ने हेर्नुपर्ने अवस्था त्यो एकातिर छ होइन। यी समग्रमा हेर्ने हो भने चाहिँ बिमा क्षेत्र चाहिँ विकसित हुँदै गइरहेछ होइन, दायरा बढ्दै गइरहेछ र यसको आवश्यकता महत्व चाहिँ हरेक क्षेत्रले चाहिँ बुझ्दै गइरहेको चाहिँ देख्न सकिन्छ।
हजुर निर्देशकज्यू, यहाँले पनि थोरै प्रसङ्ग उक्काउनु भयो कि स्थानीय सरकारहरू यसमा सचेत छन्, केही कार्यक्रमहरू आएको छ भनेर, तर समग्रमा हेर्दाखेरिमा बिमा नीति केन्द्रमा एउटा बन्या छ, प्रदेशमा पनि सरकार छ, स्थानीय तहमा पनि सरकार छ, तिनै तहका सरकारले आफ्नो अधिकार क्षेत्रभित्र आफूलाई चाहिने नीति निर्धारण गर्ने र कार्यक्रमहरू बनाउने काम पनि भइरहेछ। तर बिमाको क्षेत्रमा हेऱ्यो भने चाहिँ केन्द्र सरकारले जे बनाउँछ तलको पनि त्यही कपी गर्ने या त्योभन्दा धेरै अर्को ठोस नीति बन्ने गरेको देखिया छैन। प्राधिकरणले अलिकति झकझक्याउन नसकेको हो कि त्यसमा कुरा बुझाउन नसकेको हो कि जस्तो बाहिरबाट हेर्दा अनुभव हुन्छ। यहाँहरूले चाहिँ के गर्दै हुनुहुन्छ प्रदेश तहमा या पालिकाको स्तरमा बिमाको छुट्टै नीति बन्ने, छुट्टै कार्यक्रम बन्ने, त्यस्तो बनाउने गरी यहाँहरूको कार्यक्रम नपुगेको हो?
हजुर, हजुरले एकदमै एकदम राम्रो प्रश्न गर्नुभयो होइन। यो विषय चाहिँ कस्तो हो भने हामीले पहिला त यो कानुनी व्यवस्थाहरू के छ भन्ने कुरालाई हेर्नुपर्छ। अब मूलत हाम्रो संविधानमा चाहिँ सङ्घलाई नीति बनाउने काम र प्रदेशलाई चाहिँ व्यवस्थापन सञ्चालनको काममा चाहिँ प्रदेश पनि संलग्न हुने भन्ने आशय देखिन्छ। त्यो सँगसँगै अब संविधानकै मर्म अनुरूप चाहिँ बिमा ऐन पनि आएको छ। बिमा ऐनमा प्रदेशको केही अधिकारका कुराहरू पनि आएको छ। प्रदेशले पनि बिमा सम्बन्धी चाहिँ कानुन बनाएर चाहिँ लागू गर्न सक्ने भन्ने व्यवस्थाहरू छ। त्यो विषयमा हामी 7 प्रदेशका चाहिँ प्रदेश सरकारहरूसँग पनि छलफल गरिसकेको अवस्था छ। बिमाको दायरा कसरी बढाउने, बिमा ऐनका भएका व्यवस्थाहरूलाई चाहिँ कसरी कार्यान्वयन गरेर लैजाने भन्ने कुरा र समग्रमा फेरि कानुनमै नभएका कतिपय ऐन कानुनमा उल्लेख नभएका विषय भए पनि बिमा ऐनले त बिमा व्यवसायलाई प्रवर्धन गर्नुपर्छ अनि दुर्गम क्षेत्र होइन अनि त्यसपछि गरिब न्यून आय भएका वर्गमा त बिमा पुर्याउनुपर्छ भनेको छ। त्यो क्षेत्रमा बिमा पुर्याउने माध्यम भनेको त हाम्रो केन्द्र सरकारले नीतिमा चाहिँ सहजीकरण गर्ने कुरा एउटा भयो र मेन मुख्य गर्ने भनेको त हाम्रो प्रदेश र स्थानीय सरकारले नै हो। त्यसैले बिमा भन्ने कुरा चाहिँ प्रदेश सरकार र स्थानीय सरकारको चाहिँ संलग्नता नभई, उहाँहरूसँग समन्वय नगरी, उहाँहरूले सहजीकरण नगरी, इनिसिएसन नलिकन चाहिँ त्यो अगाडि बढ्ने विषय भएन। तिनै विषयलाई मनन गरेर नै हामी प्राधिकरणले चाहिँ प्रत्येक वर्ष चाहिँ हामी प्रदेश सरकारहरूसँग अन्तर्क्रिया छलफल गर्छौँ। बिमाको नीति कस्तो बनाउने, प्रदेशमा चाहिँ बिमाको कानुनलाई चाहिँ कसरी अगाडि बढाएर लैजाने, त्यो प्रदेशमा चाहिँ बिमालाई कसरी परिवर्तन गर्ने भन्ने विषयमा छलफल गर्छौँ। बिमा प्राधिकरणको चाहिँ प्रादेशिक कार्यालयहरू पनि छ, 6 प्रदेशमा, बागमती प्रदेश बाहेक 6 प्रदेशहरूमा हाम्रो कार्यालय छ। उहाँहरूले पनि प्रत्येक वर्ष चाहिँ स्थानीय तहहरूमा चाहिँ कार्यक्रमहरू सञ्चालन गर्नुहुन्छ। हामीले अहिले यो विगत 3-4 वर्षको अन्तरालमा हेर्ने भने झन्डै झन्डै 500+ चाहिँ स्थानीय सरकारहरूसँग चाहिँ बिमाको बारेमा अन्तर्क्रिया छलफल गरेका छौँ। अब स्पष्ट रूपमा कानुनी रूपमा चाहिँ स्थानीय तहले यो नै गर्ने हो बिमाको बारेमा भनेर नभने पनि बिमा पुर्याउने एउटा माध्यम त स्थानीय सरकार हो। स्थानीय सरकारलाई पनि केही अधिकार छ, स्थानीय सरकारले पनि बिमा सम्बन्धी चाहिँ कानुन बनाएर त अगाडि बढाउन सक्छ। त्यसैले बिमाको बारेमा चाहिँ हामीले स्थानीय सरकारलाई बुझाइदिनुपर्छ भनेर हामी बिमा प्राधिकरणले चाहिँ हामी अब सरकारको सल्लाहकार निकाय पनि हो होइन। बिमा ऐनमा नै स्पष्ट लेखिएको छ नेपाल सरकारलाई आवश्यक राय सल्लाह सुझाव दिने भन्ने पनि छ। त्यो भएपछि हामीले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूलाई चाहिँ राय सल्लाह सुझाव दिने काम पनि हामी प्राधिकरणको हो। त्यसैले गर्दा हामी स्थानीय सरकारसँग, प्रदेश सरकारसँग, केन्द्र सरकारसँग चाहिँ प्रत्यक्ष रूपमा चाहिँ हामी यो बिमालाई कसरी अगाडि बढाउने, चाहिँ कसरी प्रवर्धन गरेर लैजाने भन्ने रूपमा चाहिँ निरन्तर छलफल अनि समन्वय सहजीकरणमा चाहिँ रहिराखेको चाहिँ छौँ।
हजुर निर्देशक, यो गएको एक वर्षलाई फर्केर हेर्ने हो भने नेपालको बिमा क्षेत्रले सम्भवतः सबैभन्दा ठुलो दाबी भुक्तानी गरेको वर्ष पर्छ होला, किनभने भदौको आन्दोलनका क्रममा भएको भौतिक सम्पत्तिको क्षतिको दाबी भुक्तानी सम्भवतः सबैभन्दा ठुलो अङ्कमा होला।
हजुर,
यो घटनाले आगामी दिनका लागि दिएको सन्देशलाई कसरी लिएको छ बिमा प्राधिकरणले?
हजुर, अब यो कस्तो भने बिमा भनेको चाहिँ के हो भने हामीले बिमा किन गर्ने त भन्दा जोखिम आउँछ हाम्रो चाहिँ सम्पत्तिमा, हाम्रो जीवनमा विभिन्न खालका चाहिँ प्राकृतिक गैर प्राकृतिक किसिमका चाहिँ जोखिमहरू छन्, ती जोखिमलाई चाहिँ आर्थिक रूपमा सुरक्षण गर्नुपर्छ भनेर हामीले बिमा गर्ने हो। त्यस्तै अहिले हामीले चाहिँ यो आर्थिक वर्षमा चाहिँ बिमा क्षेत्रले ठुलै धक्का चाहिँ बेहोर्नु पर्यो होइन, जस्तै बाढी पहिरोको भयो, त्यो पछि जेएनजी आन्दोलन पछि ठुला हाम्रा चाहिँ संरचनाहरू सार्वजनिक सम्पत्ति निजी सम्पत्तिहरूको चाहिँ क्षति भयो होइन, ती बिमा भएका सम्पत्तिहरूको चाहिँ बिमा कम्पनीहरूले चाहिँ दायित्व तिर्नुपर्ने भयो, कति त बिमा कम्पनीहरूबाट चाहिँ तिरिसक्नु भएको छ, कति तिर्ने प्रक्रियामा छ होइन। त्यसैले गर्दा बिमा गरियो भने भोलि विपद आइलागेको अवस्थामा चाहिँ दाबी पाइन्छ है भन्ने सन्देश गइराखेको छ आम नागरिकमा चाहिँ, जति हाम्रा अहिले सम्पत्तिहरूको चाहिँ क्षति भएको थियो त्यही क्षतिबाट चाहिँ बिमा मार्फत दाबी भुक्तानी गर्नु हो उहाँहरूबाट, त्यो सन्देश गइराखेको छ। अर्को सँगसँगै हामीले बुझ्नुपर्ने कुरा के छ भने सरकारले पनि र अरू विभिन्न निकायहरूले पनि हाम्रा चाहिँ त्यति धेरै सरकारी सम्पत्तिहरूको चाहिँ क्षति भयो तर बिमा थिएनन्, निजी क्षेत्रका बिमा थियो उहाँहरूले चाहिँ बिमाबाट पैसा लिनुभयो, बिस्तारै त्यो चाहिँ पुनर्निर्माण गर्दै हुनुहुन्छ। हाम्रो झन्डै झन्डै जेएनजी आन्दोलनबाट सिंहदरबार मात्रै 1100-1200 सवारी साधनहरूको चाहिँ क्षति भयो तर त्यो तेस्रो पक्ष बिमा बाहेक त्यसको चाहिँ व्यापक बिमाले चाहिँ थिएन होइन, त्यसैले गर्दा तिनीहरूको चाहिँ बिमाले चाहिँ क्षतिपूर्ति दिन सक्ने अवस्था भएन। यदि हामीले ती सम्पत्तिहरूको बिमा गर्न सकेका थियौँ भने त त्यो त बिमा मार्फत प्राप्त गरेको पैसाले चाहिँ हामीले तत्काल ती सवारी साधनहरू चाहिँ नयाँ खरिद गर्न सक्थ्यौँ, भवनहरू निर्माण गर्ने प्रक्रिया चाहिँ अगाडि बढाउन सक्थ्यौँ। त्यसले के गर्यो त भन्दा जुन सम्पत्तिहरूको हामीले बिमा गरेनौँ नगर्दाखेरि सरकारलाई चाहिँ आर्थिक दायित्व थपियो, त्यो अब हामीले चाहिँ तत्कालै होला अर्थात् आउने वर्षको बजेटमा अर्थात् आउने आगामी आर्थिक वर्षहरूमा चाहिँ ती संरचनाहरू निर्माण गर्नको लागि चाहिँ सरकारले बजेट छुट्याएर जानुपर्ने हुन्छ। भनेपछि सरकारको लागि पनि यो किन आवश्यक भयो त भन्दा यदि बिमा गरेको छ भने त सरकारले बिमा मार्फत प्राप्त गरेको पैसाले ती संरचनाहरू निर्माण गर्न तिनीहरूलाई चाहिँ मर्मत सम्हार गर्न निर्माण गर्न सक्ने भयो, सरकारलाई त आर्थिक भार नपरेपछि सरकारले चाहिँ पुनर्निर्माणमा पुनर्भरणमा खर्च गर्नुपर्ने राहतमा खर्च गर्नुपर्ने पैसा चाहिँ विकास निर्माणका कार्यमा अन्य क्षेत्रहरूमा खर्च गर्न पाउने भयो। सँगसँगै हामीले यो विपदका घटनाहरूले के सिकायो त भन्दा सरकारलाई पनि नेपाल चाहिँ यो एकदमै विपदको चाहिँ जोखिमयुक्त क्षेत्रमा छौँ हामी, त्यसैले गर्दा हामीले चाहिँ हाम्रो सम्पत्तिहरूको नागरिकहरूको बिमा गर्नका लागि नीतिमा व्यवस्था गरेर जानुपर्छ भन्ने एउटा पाठ सिकाएको छ र सँगसँगै बिमा कम्पनीहरूलाई पनि पर्याप्त पुनर्बिमाको व्यवस्था गरेर मात्रै बिमा गर्नुपर्छ, एकैचोटि ठुला जोखिमहरू विपदहरू पनि आउँदा रहेछन् भन्ने खालको चाहिँ पाठ सिकाएको छ र सँगसँगै अहिलेको यो घटनाक्रमहरूले के भएको छ भने बिमा क्षेत्रमा चुनौतीका सँगसँगै अवसर पनि सिर्जना गरेका छ। आम नागरिकहरूमा अहिले चाहिँ बिमा गर्नुपर्छ भन्ने प्रचलन बढ्या छ, धेरै संरचनाहरू क्षति भए पछाडि सवारी साधनहरूको चाहिँ व्यापक बिमा गर्ने प्रचलन वास्तै बढेर गएको देखिन्छ, त्यस्तै व्यक्तिहरूले चाहिँ आफ्ना घरहरूको बिमा गर्ने सम्पत्तिहरूको बिमा गर्ने चाहिँ बिस्तारै त्यो क्रम चाहिँ बढ्दै गइरहेछ, त्यसले चाहिँ बिमा कम्पनीहरूलाई पनि एउटा चाहिँ व्यवसायको वातावरण चाहिँ बन्दै गएको छ, एकातिर लसको पाटो छँदैछ सँगसँगै मान्छेमा जुन त्यो चेतना आयो नि त्यो चेतनाले चाहिँ बिमा व्यवसायमा चाहिँ त्यो व्यवसायको त्यो अवसर पनि सिर्जना हुँदै चाहिँ गइराखेको चाहिँ देख्न सकिन्छ।
हजुर निर्देशकज्यू, हामी कुराकानीको अन्त्यमा छौँ, अन्त्यमा यहाँलाई छुटे जस्तो लागेको या भन्नुपर्ने जस्तो लागेको केही छ?
मैले यी विषयहरू समग्रमा त राखि नै हालेँ होइन, मुख्य भनेको हामीले बुझ्नुपर्ने कुरा भनेको के हो भने अब विकसित मुलुकहरूमा चाहिँ हरेक सेक्टरको चाहिँ हरेक विषयवस्तुको चाहिँ बिमा हुन्छ, बिमा नभइकन उहाँहरूको चाहिँ कुनै पनि त्यो नागरिकको जीवन उहाँहरूको त्यो चाहिँ प्रणाली चाहिँ चल्दैन भने हाम्रो चाहिँ कस्तो भएको छ भने एकाध बिमा बाहेक जस्तै हामीले मोटर बिमा सरकारले अनिवार्य गरेको छ, वैदेशिक रोजगार बिमा अनिवार्य गरेको छ, तीदेखि बाहेक हाम्रो अन्य बिमाहरू चाहिँ प्रायोरिटीमा परेको चाहिँ देखिँदैन भने हामीले के गर्नुपर्छ भने बिस्तारै यो जनचेतनाको लेभल पनि बढाउँदै जानु पर्यो, नागरिकलाई पनि हामीले बिमा चाहिँ आवश्यक छ है, बिमा मेरो लागि हो, मैले चाहिँ बिमा गरेँ भने भोलि कुनै विपद आइलाग्यो भने त्यो बिमाबाट चाहिँ मैले पैसा प्राप्त गर्छु, मृत्यु भयो भने पनि परिवारका सदस्यले चाहिँ त्यो बिमा बाबतको पैसा प्राप्त गरेर चाहिँ उहाँहरूले दैनिकी चाहिँ सञ्चालन गर्न सक्नुहुन्छ भन्ने बुझाउने किसिमले हामीले कार्यक्रमहरू लैजान सक्नुपर्छ आम नागरिकमा। र सरकारले पनि के बुझ्नु पर्यो भने नीतिमा नै स्पष्टसँग चाहिँ हाम्रा सबै संरचनाहरू होइन हाम्रा सम्पत्तिहरू र नागरिकहरूलाई चाहिँ बिस्तारै बिमाको दायरामा ल्याएर जोखिम मुक्त बनाउनका लागि चाहिँ होइन जोखिम रक्षावरण गर्नलाई चाहिँ के गर्न सकिन्छ भनेर बिस्तारै नीतिमा सुधार गर्दै जाने, छलफल गर्ने, बिमालाई प्रवर्धन गर्ने किसिमले चाहिँ राज्यले पनि यसलाई प्राथमिकता राखेर चाहिँ अगाडि लैजानुपर्छ जस्तो लाग्छ।
हस् निर्देशकज्यू, यहाँ र सम्पूर्ण नेपाल बिमा प्राधिकरण परिवारलाई 58 वार्षिक उत्सवको उपलक्ष्यमा हाम्रा तर्फबाट पनि धेरै धेरै शुभकामना।
हजुरलाई पनि धेरै धेरै धन्यवाद। बिमा प्राधिकरणले गरिरहेका गतिविधि र समग्र बिमाको बारेमा चाहिँ आम नागरिकहरू, दाजुभाइ, दिदीबहिनी, बुवा आमाहरूमा चाहिँ जानकारी गराउने चाहिँ अवसर उपलब्ध गराइदिनु भयो, हजुरलाई विशेष धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल बिमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, सहकर्मी केशव ढुङ्गानासँग कुराकानी गर्नुहुँदै।
आजका लागि बिमा सचेतना कार्यक्रमको समय सकिने लाग्यो। अब आगामी आइतबार बिहान 7 बजेको समाचारपछि कार्यक्रम बिमा सचेतनामा बिमा क्षेत्रका नयाँ नयाँ जानकारीका साथ तपाईँ हाम्रो भेटघाट हुने नै छ। यतिन्जेल हाम्रो साथ दिई कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद।
साथै कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने नेपाल बिमा प्राधिकरणलाई पनि धन्यवाद। आजका लागि कार्यक्रमबाट संयोजक सुरेन्द्रमणि त्रिपाठीसँगै अर्जुन श्रेष्ठ र केशव ढुङ्गाना बिदा हुन्छौँ। नमस्कार।